अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगंजमा उत्पादन गरेको पश्चिम डायरीमा प्रमोद डिजी र सावित्री गिरीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
नेपालगंज उपमहानगरपालिकाले फोरलेन सडकका डिभाइडर व्यवस्थापन गर्दै नेपालगंज विमानस्थलको कालोपत्र निर्माणका कारण उडान बन्द।
जाजरकोट डोल्पा सडकको रिम्ना स्थित ठुली भेरीमा पक्की पुल निर्माण सम्पन्न। जिल्ला अस्पताल डोल्पामा 10 वर्षदेखि टेलिमेडिसिन सेवा बन्द।
प्रदेश नम्बर 6 को अस्थायी राजधानी सुर्खेतमा संरचना तयारी तीव्र। जाजरकोटमा समाज सेवा भन्दै ठगी गर्ने एक जोडी पक्राउ।
र अछामको बान्नीगढी जयगढ गाउँपालिकामा खानेपानीको सधैँ अभाव।
आहा, कति मिठो तिम्रो हातको चिया,
कति मख पार्न जाने कि
मख पर्ने कुरा त अर्कै छ। लौ सुन, अब कुमारी ब्याङ्कमा 11% ब्याज पाइन्छ नि, त्यो पनि महिनै पिछे।
हो र, कति वर्ष राख्नु पर्ने रहेछ?
वर्ष होइन, दिन, त्यो पनि जम्मा 180 दिन, साथमा मासिक ब्याज भुक्तानी पनि।
आहा, यो त एकदमै मख पर्ने कुरा रहेछ। हामी पनि आजै जाउँ कुमारी ब्याङ्कमा खाता खोल्न।
अब कुमारी ब्याङ्कमा पाउनुहोस् 11% ब्याज दर, 180 दिने विशेष मुद्दती खातामा। विशेषताहरू: न्यूनतम मौजदात्रु 1 लाख, मासिक रूपमा ब्याज भुक्तानी। यो योजना व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताहरूमा कुमारी ब्याङ्कको सबै शाखाबाट उपलब्ध छ। यो योजना सीमित अवधिको लागि मात्र। कुमारी ब्याङ्क, सबैका लागि, सधैँका लागि।
पश्चिम डायरीको सुरुमा, नेपालगञ्ज उपमहानगरपालिकाले सडक व्यवस्थापनका लागि डिभाइडर मिलाउँदै गरेको प्रसङ्ग लिएका छौँ। नेपालगञ्ज सुर्खेत रोडमा राखिएका डिभाइडर व्यवस्थित गर्न सुरु गरिएको छ। यात्रु आवागमन र सुरक्षाका लागि राखिएका डिभाइडर क्षेत्रभित्र कन्स्ट्रक्सनका सामान ठेला राख्ने, पार्किङ गरेर आवतजावतमा थप समस्या निम्तिएपछि डिभाइडर उठाउन सुरु गरिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ। स्थानीय राजा चोकदेखि गणेशमान चोकसम्मका 325 डिभाइडर हटाउन लागि उपमहानगरपालिकाका सूचना अधिकारी शरद कुमार पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार उठाइएका कतिपय डिभाइडर ग्रिन बेल्टसँगै जोडेर क्रसिङ क्षेत्रमै राखिनेछ। क्रसिङ क्षेत्र धेरै भएकाले यात्रुले जथाभावी बाटो काटेर थप असुरक्षा बढाउनुका साथै ट्राफिकिङमा समस्या निम्ताउन थालेपछि क्रसिङ मोडमा डिभाइडर राख्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक होमबहादुर थापाले जानकारी दिनुभयो। सडकका 25 क्रसिङ मोडमा डिभाइडर राख्ने तयारी गरिएको छ। नगरको समग्र ट्राफिक व्यवस्थापनमा विशेष पहल सुरु गरिएको उपमहानगरपालिकाका मेयर डाक्टर धवल शमशेर राणाले बताउनुभयो। उहाँका अनुसार सुरक्षित र सहज आवतजावतका लागि नगरका विभिन्न स्थानमा पार्किङ क्षेत्र पनि निर्माण गरिँदैछ। सुर्खेत रोड र सदरलाइन सडक क्षेत्रका 47 स्थानमा पार्किङ स्थल बनाइने तयारी गरिएको प्रमुख राणाले बताउनुभयो। ट्राफिक व्यवस्थापनका लागि ट्राफिक चिन्ह, सूचनामूलक बोर्ड लगायतका काम अन्तिम चरणमा पुगेको उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले बताउनुभयो। अर्जुन ओलीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
नेपालगञ्ज विमानस्थलको कालोपत्री निर्माण कार्य सुरु गरिएको छ। विमानस्थल कालोपत्रका लागि सोमबारबाट काम थालिएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्ज विमानस्थलले जनाएको छ। कालोपत्री निर्माण कार्य आगामी फागुन 20 गतेसम्म चल्नेछ। धावनमार्ग कालोपत्रे निर्माण सुरु हुँदा सोमबारदेखि नै नेपालगञ्ज विमानस्थलबाट हुने सन्ध्याकालीन हवाई सेवा बन्द गरिएको छ। नागरिक उड्डयन प्राधिकरण कार्यालय नेपालगञ्जका प्रमुख प्रताप बाबु तिवारीले कालोपत्रे निर्माण कार्य करिब 35 दिनसम्म चल्ने बताए। अबको 35 दिनसम्म कालोपत्रे निर्माणको काम चल्नेछ, त्यस अवधिभर सन्ध्याकालीन सेवा हुने छैनन्। उनले भने नागरिकसँग, तिवारीका अनुसार दिउँसो 3 बजेदेखि साँझ 6 बजेसम्म सेवा बन्द गरेर कालोपत्रे निर्माणको कार्य गरिनेछ। नागरिक पश्चिमेलीमा यो खबर छापिएको छ।
जिल्ला अस्पताल जाजरकोटले अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको नाममा ठगी गर्ने जोडीलाई कैद र जरिवाना तोकेको छ। जिल्ला न्यायाधीश देवकुमार गिरीको इजलासले काठमाडौँ महानगरपालिका गङ्गबुका अनिल अधिकारी र उहाँकी श्रीमती सरस्वतीलाई जरिवानासहित 1 वर्ष कैद सजाय फैसला गरेको हो। घिजो बसेको इजलासले ठगी गर्ने जोडीलाई जनही 1 वर्ष कैद र 1,33,000 जरिवाना तोकेको श्रेष्ठदार अधिकृत मेघराज चापागाईले बताउनुभयो। प्रहरीले गत साउनमा उनीहरूले 1,33,000 ठगी गरेको भन्दै मुद्दा दर्ता गरेको चापागाईले जानकारी दिनुभयो। कान्तिपुरमा खबर छ।
डोल्पा सडकको रिम्ना स्थित ठुली भेरीमा मोटरबल पक्की पुल बनेपछि यातायात सेवा सञ्चालन भएको छ। 2 वर्ष अघि निर्माण थालिएको पक्की पुल बनेसँगै नेपालगञ्ज र सुर्खेतदेखि जाजरकोट हुँदै रुकुमको 8-20 कोट नगरपालिका राडी बजारसम्म सिधा यातायात सञ्चालन भएको छ। जाजरकोटको रिम्ना र रुकुमको छेपारे जोड्ने पुल नहुँदा सर्वसाधारणलाई करिब 500 मिटर पैदल हिँड्नु पर्थ्यो। निर्माण सामग्री, खाद्यान्न लगायत बढी तौल हुने सामान लैजान निकै मुस्किल पर्थ्यो। गाडी फेर्नुपर्ने झन्झट सधैँ थियो। त्यो सबै अप्ठ्यारो हट्यो, जाजरकोट नलगाड 2 छेपकाका लालबहादुर ओलीले भने। पुल बनेपछि हामीलाई निकै सजिलो भएको छ। घर नजिकैबाट नेपालगञ्ज लगायत सहर जान पाएका छौँ। मालसामाल ढुवानी पनि सहज भएको छ। पुल बनेसँगै जाजरकोट डोल्पा सडकको रुकुमको छेपारे चिसापानी र रिम्ना राडी सडक खण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। यो खबर राजेन्द्र कार्कीले अन्नपूर्ण पोस्टमा लेख्नु भएको छ।
प्रदेश छको अस्थायी राजधानी वीरेन्द्रनगरमा प्रदेश व्यवस्थापिका संसद र सरकारका लागि आवश्यक भौतिक संरचनाको तयारी धमाधम भइरहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले संसद, प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री लगायत प्रदेश सरकारका आवश्यक संरचनाको स्वीकृति गरेपछि क्षेत्रीय प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयले तयारी थालेका हुन्। शैक्षिक तालिम केन्द्रमा प्रदेश सभा भवन, सभामुख कार्यालय, सभामुख निवास, प्रदेश उपप्रमुख लगायत प्रदेश सभा सचिवालयमा खटिने कर्मचारी र संसद दलको कार्यालय रहनेछ। नगेन्द्र उपाध्यायले नागरिक दैनिकमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा फेसन र ट्यालेन्ट सोको महत्त्व।
फेसन सो भनेर खालि कपडा मात्रै लाएर हिँड्ने होइन, त्यसमा आफ्नो ट्यालेन्ट देखाउने, त्यसमा आफ्नो प्रेजेन्टेसन देखाउने, त्यसमा आफूमा भएको पोटेन्सियल कसरी देखाउने
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
गाई भैँसी पालक किसानहरूका लागि अत्यन्त जरुरी जानकारी।
दुधालु पशुहरूमा लाग्ने थुनेलो रोगले दुधको उत्पादन घटाउने हुनाले किसानहरूलाई आर्थिक हिसाबले निकै क्षति पुर्याउँछ। जथाभावी एन्टिबायोटिक्सको प्रयोगले पशु तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्दछ भने दुध राम्ररी उमालेर नखाएमा मानिसमा क्षयरोग, ब्रुसेलोसिस, झाडा पखाला जस्ता रोगहरू देखिन सक्छ।
थुनेलो रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू।
गोठ सधैँ सुक्खा र सफा राख्ने।
दुध दुहुने व्यक्तिले नियमित रूपमा नङ काटी साबुन पानीले हात धोएर मात्र दुध दुहुने।
दुध दुहुनु अगाडि थुन र कल्चौडो सुक्खा कपडाले पुछ्ने।
दुध दुहुने र ढुवानी गर्ने भाँडा राम्ररी पखालेर घाममा सुकाउने।
दुध दुहिसकेपछि पोविडिन आयोडिन 9 भाग र ग्लिसरिन 1 भाग मिसाएर बनाएको औषधिको झोलमा प्रत्येक थुन चोप्ने र त्यसपछि पशुलाई घाँस पराल दिई कम्तीमा 20 मिनटसम्म बस्न नदिने
र पशुमा थुनेलोको समस्या देखा परेमा तुरन्त प्राविधिक सँग उपचार गराउने।
USAID को आर्थिक सहयोगमा हेफर इन्टरनेसनल नेपाल र पशु सेवा विभागको सहकारीमा सार्वजनिक हितका लागि प्रसारित सन्देश।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्ने तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, FNAC, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, IVP, UVP सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै 4th वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
भर्ना सम्बन्धी सूचना। त्रिवी कार्यकारी परिषदको निर्णय अनुसार यसै शैक्षिक सत्र 2074-75 देशभरका क्याम्पस तथा कलेजहरूमा स्नातकोत्तर तह MA, MED, MBS कार्यक्रम सेमिस्टार प्रणाली अन्तर्गत सञ्चालन गरिने भएको हुँदा सोही अनुसार देहाय बमोजिमको भर्ना तथा कक्षा सञ्चालन सम्बन्धी कार्यक्रम गरिएको बेहोरा सम्बन्धित सबैलाई सूचित गराइन्छ। आवेदन फारम मिति यही पौष 19 गतेदेखि माघ 19 गतेसम्म, दोब्बर दस्तुर यही माघ 21 गतेदेखि 26 गतेसम्म, प्रवेश परीक्षा यही फागुन 5 गते शनिबार, संकाय MA, MED दिउँसो 1 बजे, MBS बिहान 8:30 बजे, कक्षा सञ्चालन यही फागुन 25 गतेबाट। क्याम्पस प्रमुख महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
फेसनप्रति अहिले समाजमा आकर्षण बढ्दै गएको छ। विशेष गरी युवा युवतीलाई फेसनले बढी आकर्षित गर्दछ। फेसनलाई आधार बनाएर नेपालमा पनि अहिले फेसन सो र ट्यालेन्ट प्रतियोगिता हुने क्रम बढ्दै गएको छ। यसै क्रममा नेपालगञ्जमा पनि मिस्टर एन्ड मिस टिन प्रतियोगिता हुँदैछ। प्रतियोगिता गर्नुको आवश्यकता, महत्व र उद्देश्यका विषयमा कुराकानी गर्दै फेसन डिजाइनर अस्मिता शर्मा।
फ्यासन सो प्लस ब्युटी प्रिजेन्टमा आफूलाई इन्भल्भ गराइरहेको छु। अब ब्युटी प्लस ट्यालेन्ट भनेछ होइन, फ्यासन सो भन्ने बित्तिकै मान्छेले छोटो लुगा आफ्नो जिउ देखाएर लगाउने जे पाए त्यही लगाएर म फ्यासनमा छु, म ट्रेन्डमा छु भनेर भन्छन् होइन। फ्यासन भनेको के हो भनेपछि जुन कपडा आफूले लगाएर कन्फिडेन्टका साथ र कम्फर्टेबल आफूलाई कसरी प्रिजेन्ट गरिरहेको छ त्यसमा डिपेन्ड हुन्छ फेसन भनेर। जस्तै यो लगाउँछु हाफ प्यान्ट लगाएर म फेसनमा छु, म जिउ खाएर म फेसनमा छु, म कटेको लुगा लगाएर फेसनमा छु भन्नु मिल्दैन होइन। फेसन पनि जानेर र ट्रेन्डमा रहेर गर्नुपर्छ, चाहे त्यो पुरानो कपडा होस् चाहे नयाँ कपडा होस् ट्रेन्डमा होस् होइन।
फेसन मान्छेले आफ्नो इच्छा अनुसार पनि त गर्न पाउनु पर्यो नि होइन,
जो आफ्नो इच्छा अनुसार त लगाउनु पर्यो होइन। तर आफू कुन ठाउँमा छु, कुन समाजमा छु होइन, कस्तो मान्छे वरिपरि छु त्यो पनि विचार गरेर
लगाउनु पर्छ। मायाको कुरा दिने कि समाजलाई ठिक हुने कुरा दिने भन्ने पनि त हो नि।
अब मान्छे भइसकेपछि सोसल ह्युमन बिङ भन्छ होइन, अनि अलिकति समाजले मागे अनुसारले पनि लगाइदिने, छोटो कपडा मात्रै लगाएर फ्यासन हुँदैन।
कुरा सोधेको थिएँ अघि, यो फेसन डिजाइनको स्कोप नेपालगञ्जमा बढ्दै गएको अवस्था छ अथवा या नभएको अवस्था हो अथवा यसलाई बढाउनु पर्ने खाँचो छ अहिले?
यसलाई बढाउनु पर्ने नै खाँचो छ होइन।
अनि यस्ता सोझुनेहरू हुन्छन् नि, यसले त्यसलाई अलिकति फाइदा पुग्छ?
पुग्छ, त्यही पुग्ने भएर नै मैले उहाँहरूसँग टाइप गरेर काम गर्न खोजेको हो। अनि अब जुन फेसन सोमा इन्डिभिजुअल्ली कपडा लगाएर जस्तो आउँछ नि, त्यो ट्यालेन्ट सो त्यो फ्यान्सी ड्रेस कम्पिटिसन त होइन नि त होइन। फ्यान्सी ड्रेस कम्पिटिसन नभएर एउटा सबैले सबैलाई एउटै रूपमा हेर्ने, उनीहरूको ट्यालेन्टलाई इन्डिभिजुअलाइज गर्ने,
नेपालगञ्जको डेभलपमेन्टलाई अथवा नेपाली समाज परिवर्तनशील छ, भोलि चाहिने फेसनका विभिन्न डिजाइनहरू त्यो चेन्ज हुँदै जान्छन्, परिवर्तन हुँदै जान्छन् र फ्युचर चाहिने यसको राम्रो छ भनेर देख्नु भएको छ, अथवा यो जेनतेन चाहिने अगाडि बढ्दै जाने एउटा विधा हो भनेर त्यसरी तपाईँले लिनुभएको छ?
अब 2 वर्ष अगाडि मैले फेसन स्टुडियो खोल्दाखेरि मान्छेहरूले कपडा खोज्न आउँथे होइन, कपडा मलाई यो चाहियो भनेर आउँथे। अहिले चाहिँ 2 वर्ष पछाडि चाहिँ मेरो फेसन स्टुडियोमा आउँदाखेरि चाहिँ मलाई डिजाइन गरेर मलाई कपडा बनाइदिनु भनेको स्थिति पनि आइरहेछ होइन। अब यहाँबाट नभएर टाढा टाढाबाट पनि मान्छेहरू सुनेर थाहा पाएर आउनुभएको अवस्था छ अहिले। भनेपछि चेन्ज हुँदैछ, चेन्ज हुन सक्ने सम्भावना धेरै छ। अनि अब यो फ्यासन यो ब्युटी प्रेजेन्टमा पनि टाइअप हुनुको कारण चाहिँ मैले केही सिक्छु पनि र मान्छेहरूलाई केही डिजाइन पनि यसमा इन्भल्भ हुन्छ। यसमा फ्यासन के फ्यासन सो भनेर खालि कपडा मात्रै लगाएर हिँड्ने होइन, त्यसमा आफ्नो ट्यालेन्ट देखाउने, त्यसमा आफ्नो प्रेजेन्टेसन देखाउने, त्यसमा आफूमा भएको पोटेन्सियल कसरी देखाउने,
भविष्य यसको छ कि छैन? त्यसको
भविष्य अफकोर्स छ।
मेल भन्दा फिमेलसँग बढी आकर्षित हुन्छ होइन?
हजुर हजुर।
अथवा महिलाहरूको चाहिने बढी आकर्षणको विषय किन बन्यो होला भन्ने?
खास यो फ्यासन भनेर खालि दुईटा मेल र फिमेल दुवैजनालाई हो होइन, तर यो फ्यासनलाई त्यही त यो फ्यासनलाई अलिकति ग्ल्यामरतिर धकाल्न खोजिरहेछन् लाएको अलिकति मानसिकता होइन, इन्टेन्सनली वाइज होइन कि अब मान्छेहरूको धारणा। अनि अब यो फ्यासनसम्म छोटो छोटो लुगा लगाएर हिँड्ने भएको भएर केटा मान्छे भन्दा केटी मान्छेको फिगर अब हुन्छ भनेर अलिकति हाइलाइट गरेर ग्ल्यामर भन्छ होइन, त्यो होइन। त्यही चेन्ज गराउनको लागि नै म अब यो
सरसर्ती हेर्दाखेरि त हुन पनि हो नि भन्दा महिलाहरूले नै बढी फेसन गरे पनि त देखिन्छ नि समाजमा।
हजुर, त्यस्तै गरेर जेन्ट्सको पनि हुन्छ होइन, मिस्टर नेपालदेखि लिएर
मिस्टर रूपमा उनीहरूको वाहवाही भएको चाहिँ पाइँदैन।
अब त्यही त्यही मेन्टालिटी चेन्ज गर्नको लागि होइन, त्यही मेन्टालिटी त्यही थिङ्किङलाई चेन्ज गर्नको लागि अब यो मिस्टर एन्ड मिस टिन अर्गनाइज जस्तै भइरहेछ नि होइन। त्यसमा ग्लामर मात्रै होइन, एट्र्याक्सन मात्रै होइन, ब्युटी पिजेन्ट हो, यसमा ट्यालेन्ट देखाउने हो, यसमा पोटेन्सियल हुन्छ आफ्नो फ्युचर कसरी बढाउनेदेखि लिएर आफ्नो पर्सनालिटी इन्रिचमेन्टदेखि लिएर सबै कुरा जसरी जोडेछ नि होइन, केटा र केटी दुवैको लागि हुन्छ फ्यासन।
फेसन डिजाइनर अस्मिता शर्मा र निरज गौतम। अब अर्को सन्दर्भ, बन्नीगढी जयगढ गाउँपालिका सुगलीको बिरखाम गाउँमा एकमात्र नाउलो छ। बर्खा होस् या हिउँद, यहाँ जहिले पनि खानेपानी लिन आउनेको घुइँचो हुन्छ। बिहान उठ्ने बित्तिकै महिला खानेपानीको जोहोमा लाग्छन्। पालो कुर्दा कुर्दै घरमा काम गर्न समय पनि हुँदैन। स्थानीय पशुपति रावलले भनिन्, धारो छैन, कुवाको पानी सबैले भरेर लिँदा धमिलो भइसक्छ। सुगुलीमा जहिले पनि समस्या हुने उनले बताइन्। जलवायु परिवर्तनले सुक्खा खडेरीका कारण मुहान सुकेपछि पनि अभाव भएको छ। सदियौँदेखिका खोल्सा खोल्ची र जरुवा सुक्दै जाँदा 50 घरको टोलमा खानेपानीको हाहाकार छ। गाउँमा पानी अभाव हुँदा खुला दिशामुक्त भएको जिल्लालाई नै चुनौती थपिएको स्थानीयले बताए। पानी अभावले शौचालय बन्द भएका छन्। मेनुका ढुङ्गानाले कान्तिपुरमा लेख्नुभएको छ।
खानेपानी अभावको अछाम जिल्लाको खबरपछि अब डोल्पातर्फ लागौँ। जिल्ला अस्पताल डोल्पामा 10 वर्षदेखि टेलिमेडिसिन सेवा बन्द छ। स्वास्थ्य विभागले 2064 सालमा स्थापना गरेको टेलिमेडिसिन सेवा एक वर्ष पनि राम्रोसँग सञ्चालन नभई बन्द भएको जिल्ला अस्पताल डोल्पाले जानकारी दिएको छ। भिसेटबाट द्रुत क्षमताको इन्टरनेट चलाएर भिडियो मार्फत उपचार गरिने टेलिमेडिसिन प्रविधि जडान गरे पनि डोल्पालीले त्यसको सदुपयोग गर्न नपाएको जिल्ला अस्पतालका प्रमुख डाक्टर श्रीकान्त अग्रवालले बताउनुभयो। सामान्यदेखि धेरै खाले बिरामीको उपचार अस्पतालका चिकित्सकले गर्ने पनि अर्थोपेडिकका बिरामीका लागि टेलिमेडिसिन सेवा अत्यावश्यक हुने अस्पतालका कर्मचारीहरू बताउँछन्। तर यहाँ नहुँदा समस्या थपिएको उनीहरूको भनाइ छ। टेलिमेडिसिन सेवा भएमा अन्य बिरामीका लागि पनि सहज हुने उनीहरू बताउँछन्। टेक बहादुर शाहीले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
दुई वर्ष अघि कर्तव्य ज्यान मुद्दामा जेल परेका रूपन्देहीका युद्वन गिरी अहिले सबै कुरा भुलेर जिल्ला कारागारमा निगालाका मुढा बुन्ने काम गर्दै आएका छन्। अरू कैदीभन्दा फरक स्वभावका उनलाई कारागारभित्र सबैले मन पराउँछन्। बिहानदेखि साँझसम्म उनी आफू मुढा बुन्छन् र अरू कैदीहरूलाई पनि सिकाउँछन्। तर दुःख गरेर बुनेका मुढा बिक्री नहुँदा युद्धवन सहित सबै कैदीहरू पनि निराश छन्। साता दिनमा थुप्रै मुढा तयार हुन्छन् तर बिक्री नभएर समस्या भएको छ। उनले भने, बुनेको मुढा बिक्री नभएपछि नियालो किन्न पैसा हुँदैन। उनले अघिल्लो वर्ष 70,000 भन्दा बढीको मुढा बिक्री भएको बताए। त्यसको व्यावसायिक बजारीकरण गर्न नसक्दा समस्या भएको उनको भनाइ छ। कारागारमा उत्पादित सामान सुर्खेत र नेपालगञ्जसम्म पुगेका छन्। यहाँ भने कुनै महत्त्व छैन। सामान बिक्री गर्न प्रचार प्रसार समेत नभएको उनले गुनासो गरे। ज्योति कटुवालले कान्तिपुरमा लेख्नु भएको छ।
कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका 4 तिकुवाका मोहनवीर धामीलाई गणती हिसाब किताब र तिथिमिथि हेर्दा कुनै उपकरणको आवश्यकता पर्दैन। क्यालकुलेटर प्रयोग नगरिकनै गणित विषयका एकिक नियम, साधारण ब्याज, वृत्त र क्षेत्रमिति लगायतका हिसाब गर्न सक्नुहुन्छ। उहाँले 80% दिमागले नै उत्तर पत्ता लगाउनुहुन्छ। उहाँले नेपाली तथा अङ्ग्रेजी तिथिमिथि नहेरेर पत्ता लगाउनुहुन्छ। उहाँले 100 वर्षसम्म पछिको कुन बार कुन दिन नेपाली र अङ्ग्रेजी दुवैमा सहजै पत्ता लगाउन सक्नुहुन्छ। पवित्र कुमार शाहीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा मदिरा बिक्री र सेवन नियन्त्रण कसरी गर्न सकिन्छ,
जति मदिरालाई न्यूनीकरण गरौँ भनेर पुलिस प्रशासनहरू लगाइरहनु भएको छ, त्यसमा झन् बढी त्यहाँकै हात जस्तो लाग्छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 4853523।
पाठेघर खस्ने समस्याको निशुल्क अपरेशन शिविर सञ्चालन हुने सम्बन्धी सूचना। मध्य पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेतको आयोजना तथा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोलपुरको प्राविधिक सहयोगमा पाठेघर खसेका महिलाहरूको लागि निशुल्क अपरेशन शिविर तपसिल स्थान र मितिमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैलाई निशुल्क सेवा लिने मौकाको फाइदा उठाउन हुन जानकारी गराइन्छ।
शिविर सञ्चालन हुने स्थान र मिति, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँके। मिति यही माघ 1 देखि 2075 साल ज्येष्ठ मसान्तसम्म सञ्चालन हुनेछ।
पुनः अपरेशन गर्न आउने महिलाले नेपाली नागरिकताको प्रमाण पत्रको फोटोकपी वा गाउँपालिका नगरपालिकाको सिफारिस पत्र साथमा अनिवार्य लिई आउनु पर्नेछ। अपरेशन पछि घर जाने बेलामा क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्देशिका अनुसार यातायात खर्च बापतको रकम जस्तै हिमाली जिल्लाको लागि ₹1,500, पहाडी जिल्लाको लागि ₹1,000 र तराई जिल्लाको लागि ₹500 यातायात खर्च प्रदान गरिनेछ। मध्य पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय वीरेन्द्रनगर सुर्खेत।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। मदिरा सेवन र बिक्री वितरणलाई व्यवस्थित गर्ने प्रयास बेला बखत हुने गरेका छन्। सरकारी र सामाजिक तहबाट हुने यस खाले प्रयासले पनि सेवन र बिक्री व्यवस्थित भएको पाइँदैन। कसरी हुन सक्छ यसको नियन्त्रण? आज हामीले मदिरा सेवन र बिक्री वितरणलाई नियन्त्रण गर्न के गर्नु पर्ला भनेर सोधेका छौँ। सुनौ दाङ सहकर्मी निमु सङ्गम कर्तीले लिनु सङ्कलन गर्नुभएको नागरिक आवाज।
म शङ्कर प्रसाद डाङ्गे। अवैध भन्ने बित्तिकै नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गएर उत्पादन हुने चाहिँ मदिराहरू चाहिँ अवैध भनिन्छ, जसमा चाहिँ स्वास्थ्यको लागि हानिकारक पनि एउटा देखेको छ। तर यो बढ्दै गइरहेको अवस्था छ। तर वर्तमान अवस्थामा यसको चाहिँ धेरै आर्थिक उपार्जनका बाटाहरू आइसकेका छन्। नियमन गर्ने संस्थाले पनि यसलाई राम्रोसित नियमन नगरेको होला, या कानुनी रूपमा जति दण्डित वा जरिमाना हुनुपर्थ्यो त्यसलाई चाहिँ राम्रोसँग गर्न नसकेको अवस्था पनि हुनसक्छ। यसका सेवनकर्ताहरूले पनि यो कमसेकम यो खानु हुन्न है भन्ने पक्षमा सोच्न पनि जरुरी छ। प्लस नियमन गर्ने संस्थाले अथवा राज्य सरकार जे भन्छौ नियमन गर्ने संस्थाले पनि योलाई कडाई भन्दा कडाईका साथ लानुपर्छ।
मेरो नाम बिना खनाल हो। जति मदिरालाई न्यूनीकरण गरौँ भनेर पुलिस प्रशासनहरू लाइरहनु भएको छ, त्यसमा झन् बढी त्यहाँकै हात जस्तो लाग्छ। किनभने उहाँहरूले बाहिर देखावटी गर्नु भएको छ, भित्री रूपमा उहाँहरूले हेर्ने साँच्चै भन्दा यो नगर्ने हो भनेर उहाँहरूले भन्नुभयो भने त्यो कुरा अवश्य पनि कन्ट्रोल हुन्थ्यो होला। तर उहाँहरू नै बिचमा रातिमा त्यस्तो गर्दै हिँड्नुहुन्छ अनि अरूलाई झन् कसरी हुने, समाज झन् कसरी अगाडि सर्ला भन्ने उहाँहरूले सोध्नु भएको छैन। त्यस्तै जनताहरू त्यो मदिरापट्टि अति लाग्ने र रातिमा होटल होटलमा महिलाहरू राख्ने पुलिस प्रशासनकै कारणले त्यस्तो भइरहेछ र अरू समाजमा पनि विकृति फैलाउनेमा उहाँहरूकै हात छ। अलिकति उहाँहरूले कन्ट्रोल गरिदिनु भयो भने यो अवश्य नै हुन्छ जस्तो लाग्छ।
सुवर्ण बहादुर नेपाली। मदिराहरू अवैध रूपमा बिक्री वितरण गरेर खाएर जुन हिंसाहरू फैलिरहेको छ, यो मदिरालाई व्यवस्थित गर्न नसक्नुको कारण एउटा त गरिबीको कारण हो। हाम्रो देशमा रोजगारीका त्यस्ता उद्योग धन्दाहरू कल कारखानाहरू छैनन्, नभएको कारणले धेरै मान्छे बेरोजगार छ र आफ्नो जीविकोपार्जन गर्नको लागि भने यो मदिराहरूको जुन कारोबार छ, महिलाहरूले यो घरपाला बनाएर जुन मदिराहरू बिक्री वितरणमा आइरहेको छ, यो बेरोजगारीको कारणले जस्तो मलाई लाग्छ।
नर्सिङ क्षेत्रले गरेको सेवा अनुसार राज्यले सम्मान गर्न नसकेको नर्सहरूले गुनासो गरेका छन्। नेपाल नर्सिङ सङ्घको 56 स्थापना दिवसको सन्दर्भमा सोमबार आयोजित गुणस्तरीय स्वास्थ्य सेवाका लागि नर्सिङ कर्मीको भूमिका विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रममा बोल्ने नर्सिङ क्षेत्रका अगुवाले यस्तो बताएका हुन्। बेरी अञ्चल अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले नर्सहरूले गरेको थुप्रै काम ओझेलमा पर्ने गरेको बताउँदै भनिन्, राज्यले दिएको हक नर्सले नपाएको अवस्था छ। महिलाले अपनाउने पेसा भएको कारणले पनि राज्यले चासो नदिएको हुनसक्छ। अन्तर्राष्ट्रिय मापदण्डलाई हेर्ने हो भने एकजना नर्सले 4 र 5 जना बिरामी मात्र हेर्नुपर्छ, तर नेपालमा एउटा नर्सले 60-70 जना बिरामी हेर्नुपर्ने बाध्यता रहेको बताइन्। यो खबर सद्भाव दैनिकमा छापिएको छ।
कर्णालीमा तीव्र गतिको इन्टरनेट सेवा विस्तार कार्य जुम्लामा सकिएको छ। यहाँका सबै ग्रामीण बस्तीमा तीव्र गतिको इन्टरनेट सेवा पुगेको छ। नेपाल टेलिकमलाई चुनौती दिँदै कर्णालीमा तीव्र गतिको इन्टरनेट जोडिएको खबर नन्दराम जैसीले अन्नपूर्ण पोस्टमा लेख्नु भएको छ।
चलचित्र मंगलमको प्रवर्धनका लागि कलाकार टोली नेपालगञ्ज आइपुगेको छ। छविराज प्रोडक्सनको ब्यानर छविराज ओझाको निर्माण तथा नवल नेपालको निर्देशनमा तयार पारिएको उक्त चलचित्र मंगलम आगामी फागुन 25 गते देशभर एकैसाथ प्रदर्शनमा आउँदैछ। चलचित्रको कलाकार टिमसहित नेपालगञ्ज आइपुगेका कार्यकारी निर्माता ओझाले आफ्नो 23 चलचित्र मंगलम रहेको बताए। यो खबर नागरिकमा छापिएको छ।
नदीको बगरमा उखु खेती गरी कञ्चनपुरका किसानले 50 लाख भन्दा बढी आमदानी गरेका छन्। बर्खामा उर्लने भेललाई कम गरी कटानी पटानीको कार्य कम गर्ने र गतिलो आमदानी हुने भएपछि किसानहरू यसतर्फ आकर्षित भएका हुन्। यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
नेपालगञ्ज उपमहानगरपालिकाले 4 लेन सडकका डिभाइडर व्यवस्थापन गर्दै नेपालगञ्ज विमानस्थलको कालोपत्रे निर्माणका कारण उडान बन्द।
जाजरकोट रोल्पा सडकको रिम्ना स्थित ठुली भेरी पक्की पुल निर्माण सम्पन्न। जिल्ला अस्पताल रोल्पामा 10 वर्षदेखि टेलिमेडिसिन सेवा बन्द।
प्रदेश 6 को अस्थायी राजधानी सुर्खेतमा संरचना तयारी तीव्र। जाजरकोटमा समाज सेवा भन्दै ठगी गर्ने एक जोडी पक्राउ।
र अछामको बान्नेगढी जयगढ गाउँपालिकामा खाने पानीको सधैँ अभाव। निर्माण गरेका हस्तकला बिक्री नहुँदा दैलेखका कैदीबन्दी निराश।
पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै प्रमोद र म सावित्री बिदा हुन्छौँ। आज माघ 16 गते मंगलबार, जनवरी 30 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।